नमस्कार। कार्यक्रम जीवन साथीको आजको नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म गोकुल भण्डारी। कार्यक्रम जीवन साथी तपाईँ हरेक साताको आइतबार ठिक यसै समयमा सुने जितिन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम जीवन साथीमा हामीले त्यस्ता एक जोडीसँग कुराकानी गर्छौँ जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। ती जोडीसँग हामीले विशेष गरेर माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्ने गर्छौँ। आउनु श्रोता आफन्त, सदाझैँ आजको कार्यक्रम जीवन साथीमा पनि हामीले भरतपुर महानगरपालिका वडा नम्बर 12 मालपोत चोक टाउन भरतपुर चितवनमा बस्नुहुने एक दम्पतिसँग कुराकानी गर्दैछौँ। भरतपुर महानगरपालिका वडा नम्बर 12 मालपोत चोक सर्वोदय टोलमा बस्नुहुन्छ विष्णु बस्नेत र सीता बस्नेत। विष्णुजी पेसाले शिक्षक हुनुहुन्छ। नारायणगढको बेलचोकमा रहेको सेन्ट्रल इङ्ग्लिस बोर्डिङ स्कुलको संस्थापक भाइस प्रिन्सिपल हुनुहुन्छ। त्यसै गरी क्षेत्री समाज चितवनको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। नेपाल विद्यालय फुटबल सङ्घ चितवन शाखाको सचिव हुनुहुन्छ। लायन्स क्लब अफ भरतपुर फ्रेन्ड्सको डाइरेक्टर हुनुहुन्छ भने यो लगायत विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ। सीता बस्नेतजी गृहिणी हुनुहुन्छ। पेसाले उहाँ ब्युटिसियन पनि हुनुहुन्छ। प्रभात महिला बचत तथा ऋण सहकारी संस्था भरतपुर 12 आबद्ध हुनुहुन्छ। त्यसै गरी दीपज्योति बचत तथा ऋण सहकारी संस्था भरतपुर लगायत विभिन्न आमा समूह एवं टोल विकास समितिहरूमा आबद्ध हुनुहुन्छ। आजको कार्यक्रम जीवन साथीमा हामीले उहाँहरू विष्णु बस्नेत र सीता बस्नेतसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लागौँ कुराकानीतर्फ। कार्यक्रममा यहाँहरू दुवैजनालाई स्वागत छ।
धन्यवाद गोकुलजी।
हजुर धन्यवाद।
आराम हुनुहुन्छ?
आराम छ।
आजभोलि केमा व्यस्त हुनुहुन्छ?
आजभोलि अब खासै त्यस्तो केही नयाँ त गरिएको छैन। आफ्नै पेसामा व्यस्तता अनि सामाजिक कामहरूमा व्यस्तता अलि बढी छ।
सीताजी?
हजुर मेरो पनि त्यही हो, अब घर व्यवहार यताउति बच्चा बच्ची व्यस्त छु।
आजको कार्यक्रम जीवन साथीमा हामीले तपाईँहरू बिचको माया, प्रेम र पारिवारिक विषयमा रहेर प्रत्यक्ष कुराकानी गर्दैछौँ। यो कुराकानी गर्नको लागि तपाईँहरू दुवैजना तयार हुनुहुन्छ?
तयार छौँ, एकदमै तयार छौँ।
हजुर तयार छौँ।
उसो भए म चाहिँ कुराकानी सुरुवात गरौँ। कुराकानीमा चाहिँ जीवनसाथीकै प्रसङ्गबाट सुरुवात गरौँ। जस्तो जीवनसाथी भन्ने बित्तिकै विवाहको प्रसङ्ग आउँछ। नेपालमा खास गरी विभिन्न खाले विवाह गर्ने चलन संस्कार तरिकाहरू छन्। जस्तो मागेर गरिने विवाह छ, भागेर गरिने विवाह छ, प्रेम विवाह छ, चोरेर गरिने विवाह र यदा कदा अहिले पछिल्लो समयमा आएर यो अदालती विवाह पनि प्रचलनमा आइसकेका छ। तपाईँहरू दुईजना श्रीमान श्रीमतीको रूपमा, जीवनसाथीको रूपमा वैवाहिक बन्धनमा कसरी आबद्ध हुनुभयो?
हाम्रो चाहिँ मूल रूपमा अरेन्ज म्यारेजै भन्नुपर्छ, विवाह मागी विवाह नै भएको हो। तर त्यसमा अलिकति ट्विस्ट के छ भने एक वर्ष अगाडि देखुन्ट कुराकानी चलेको, एक वर्षसम्म उहाँहरूलाई चाहिँ वर्ड्स दिन, एक वर्षदेखि मलाई कुरा आइराखेको, एक वर्ष अगाडि हेऱ्यो, त्यसपछि ठ्याक्कै एक वर्षपछि मात्रै डिसिजन भयो हाम्रो बिहा हुने भन्ने। एक वर्ष अगाडि हेऱ्यो अनि त्यसपछि मात्रै लामो समयसम्म एउटा ग्याप रहेर।
किन त्यति धेरै लामो समयसम्म चाहिँ पर्खिनु भएछ?
त्यो यस्तो थियो,
त्यो बेलामा अनि बुवाले अलिक छिटो नगर्ने सिसिबललाई छिटो दिँदैछ भन्नुभयो, अनि पछि बिहा भयो, मागी बिहा नि भयो।
एउटा त पढाइको कारणले पनि भयो अनि अर्को चाहिँ म पनि अब मेन्टली बिहा गर्ने भन्ने कुरामा तयारी थिएन, अझै अलिकति वेट गर्नुपर्छ, अब अहिले बिहा गर्नु हुँदैन होइन, पहिला करियर चाहिँ बिल्डअप गर्नुपर्छ भन्ने सोचले गर्दा त्यसलाई डिले गरे। अब
अनि त्यो चाहिँ विवाहको मध्यस्थता हामीले चाहिँ चलन चल्तीको भाषामा लमी पनि भनेर भन्ने गर्छौँ होइन, त्यो प्रसङ्ग त्यो कुराकानी चाहिँ कसले लिएर आउनु भएको थियो?
यसमा पनि अलिकति इन्ट्रेस्टिङ के छ भन्दा मेरो छिमेकमा एकजना भाउजू, उहाँ त अहिले मेरो नाताले अब दिदी सासु पर्नुभयो होइन, पहिला उहाँलाई मैले भाउजू भन्थेँ अनि उहाँले मलाई निरन्तर मेरो बहिनी छ, हजुरले बिहा गर्नै पर्छ भन्ने खालको एउटा चाहिँ कुरो लिएर आइराख्नु भएको थियो। अनि पछिल्लो समयमा उहाँले निकै दबाब पनि दिन थाल्नुभयो, लौ न हजुरले बिहे गर्ने हो भने किन त नि अन्तै जोडी राम्रो हुन्छ हजुरहरूको भन्दै एकदम प्रेसर गरिसकेपछि अनि शनिबारको दिन पारेर एक दिन हेर्ने गइयो
हजुर
उहाँले जानै पर्छ एकचोटि गएर हेर्दैमा के हुन्छ र भन्नुभयो अनि हेर्न गइयो हेरेर अनि फर्किसकेपछि अनि कस्तो लाग्यो के लाग्यो भन्ने कुरोहरू आयो उहाँबाट
हजुर
अनि मैले डिसिजन दिन सकिनँ म अहिले डिसिजन दिन्न अब नानी पनि पढ्दै रहेछन् एसएलसी दिँदै रहेछन् अब मलाई पनि अब अहिले मेन्टली म तयार छैन एसएलसी पास गरौँ अनि त्यसपछि कुरा गरौँला भनेर मैले त्यहाँ त्यो कुरो टुङ्गाएँ खास लमीको काम उहाँले नै गर्नुभयो
सीताजी जब चाहिँ विष्णुजी तपाईँलाई हेर्नको लागि भनेर आउनुभयो होइन त्यो बेला चाहिँ तपाईँहरू दुईजनाको बिचमा केही कुराकानी भयो कि भएन
त्यस्तो कुरा आएन त केही भएको थिएन देखादेखि चाहिँ भएको थियो अनि उहाँले पनि अन्त धेरै केटीहरू हेर्नुभएछ होइन म बल्लै 18-19 वर्ष थिएँ भने चाहिँ दिदी थिएँ अनि अन्त हेर्दाखेरि कहीँ कालो कोही अग्लो कोही मोटो गरिदिनुभएछ म त्यो बेला भनेर राम्रै थिएँ मैले भन्दा 16-17 वर्ष अगाडि अनि सबै धेरै ठाउँमा हेर्नुभएछ अनि सबैभन्दा अनि मलाई नै भनौँ न मन पराउनु भएछ अनि एक वर्षपछि अनि माघे बिहा नै भएको
तपाईँको पनि एक किसिमले चाहिँ विवाह गर्ने उमेर हुँदै थियो होइन उहाँ चाहिँ आउनुभन्दा अगाडि उहाँको त्यो कुरा प्रसङ्ग आउनुभन्दा अगाडि घरमा चाहिँ अन्यत्र कतैबाट विवाहको प्रसङ्ग चल्या थियो कि चल्या थिएन
त चले थियो तर घरमा चाहिँ बिहे गर्ने कुरा चाहिँ थिएन
केटाहरू माग्न आउने बुझ्ने त्यो चाहिँ चलिरहेको थियो
हजुर अन्तबाट चाहिँ मागे थियो अनि घरबाट चाहिँ अब अहिले बिहे गर्ने बेला भएको छैन अब पढ्दैछ अनि गइरहेको थियो
विष्णुजी
हजुर
केटी हेर्न धेरै ठाउँमै जानुभयो क्या
केटी त हेरियो धेरै ठाउँमै केटी हेरियो
हजुर
अब मेरो बुवालाई मेरो विवाहको साह्रै चिन्ता मेरो मुवा चाहिँ सानैमा बित्नुभएको
हजुर
बुवाले चाहिँ अब यसको विवाह गरिदिनु पाए म आफ्नो जिम्मेवारीबाट मुक्त हुन्थेँ भनेर निकै कसिनु भयो र हरेक व्यक्ति जो आफ्नो नातेदार थिए अथवा घरमा आउँथे आगन्तुकहरू उहाँहरूसँग उहाँले आफ्ना कुराहरू राख्नु हुँदो रहेछ अनि हरेक दिन जसो एउटा व्यक्ति आएर ल फलान ठाउँमा बाबु जानु पऱ्यो गजबकी केटी छ हेरिदिनु पऱ्यो एकचोटि भनेर मलाई एउटा लानी खालको प्रक्रिया सुरु भयो र एक वर्षसम्म मैले आल्टाल आल्टाल गर्दै गर्दा लगभग 30-40 केटी मैले हेरेछु गन्दाखेरि म मेन्टली बिहा गर्न तयारै थिइनँ तर पनि बाध्यतावश उहाँहरूको कुरो राखिदिनको लागि म केटी हेर्न जानुपर्ने स्थिति रह्यो र मैले निकै केटी हेरिसकेपछि अब बुवाको इच्छा पनि पुरा गर्नुपर्छ होइन भन्ने सोचका साथ अहिलेको मेरो जीवनसङ्गी नै लाई चाहिँ मन पराएर अनि विवाह गरेको
भनेपछि उहाँसँग विवाहको विषयमा निदो गर्नलाई चाहिँ एक वर्षै लाग्यो धेरै ठाउँमा केटी हेरे भएर चाहिँ उहाँलाई धेरै पर्खिनु भयो है क्या
होइन त्यो पनि होइन मैले खास उहाँको चाहिँ क्वालिफिकेसन अलिकति बिल्डअप होस् होइन एक वर्ष उहाँ एसएलसी पास गरिसकेपछि एउटा बाटो खोल्छ नि त त्यो चाहिँ पुरा गरौँ अब त्यो बिहा गर्दा गरिसकेपछि त्यो गाह्रो हुन्छ पहिले चाहिँ कम्प्लिट गरौँ भन्ने चाहना मात्रै थियो त्यहाँभन्दा अगाडि चाहिँ मैले कुनै केटी मन पराएको थिइनँ उनलाई देख्न साथ पहिलोचोटिमै मलाई मन परेको चाहिँ हो तर त्यो क्वालिफिकेसनले अड्कायो होइन अब त्यो एक वर्षको टाइम त राखौँ न त भन्ने खालको एउटा
कमसेकम एसएलसी पास गरौँ भन्ने चाहिँ आशय आयो
भन्ने आशय चाहिँ आएको
विवाह चाहिँ कसरी गर्नुभयो धुमधामसँग गर्नुभयो कि सामान्य रूपले गर्नुभयो
सामान्य भन्नुपर्छ सबैलाई आफन्तहरूलाई निम्ता गरेर जन्ती गएर अनि सामान्य तरिकाले बिहा भयो हाम्रो
हो राम्रै तरिकाले माघे बिहा अब भोजी भोज भतेर गरेर घरैबाट राम्रै तरिकाले गरे
अलिकति तपाईँहरू बिचको त्यो विवाह पछिको बोलचालको विषयमा कुराकानी गरौँ होइन जस्तो विवाह भइसके पछाडि सुरुको बोलचाल चाहिँ कहाँबाट सुरु भयो पहिला चाहिँ कसले बोलाउनु भयो तपाईँले बोलाउनु भयो अथवा चाहिँ सीताजीले बोलाउनु भयो
बोलाउन चाहिँ मैले बोलाएँ विवाहपछि त्यहाँभन्दा अगाडि चाहिँ विवाह हुनुभन्दा अगाडि जस्तै अब हामी टिकाटाला गर्न गएको दिनमा त्यहाँभन्दा अगाडि हामीलाई बोल्न दिइएन उहाँहरूको फ्यामिली अलिकति अर्थोडक्स अलिकति पुरानो विचारको फ्यामिली बुवाहरू अब दाइहरू होइन त्यो केटासँग बोल्नुपर्छ भन्ने खालको सोच नराख्नु भएको रहेछ अनि मलाई चाहिँ अब बोल्न मन लागिरहेको कस्तो हो के हो होइन सबै चिज त ठिक भयो होइन मन बराबर पनि भयो
अब सब
अब बोल्दै बोलेको छैन एकचोटि पनि बोलेको छैन अनि मैले मेरो लम्मी गर्ने भाउजूलाई लाटी हो कि के हो म अहिलेसम्म बोलेकै थिएन अब कि ला भोलि होइन बिहा गरेर लगिसकेपछि अनि एकाएक लाटी रहेछ भने त के गर्ने भन्ने खालको एउटा कुरा मैले राखिसकेपछि उहाँले चाहिँ मेसो मिलाउनु हो सामान्य गएर अनि कुरा गरियो नाम मात्रै सोधेँ उनले नाम भनिन् त्यो पहिलो कुरो चाहिँ टिकाटालाको दिन भा हो त्यसपछि विवाहपछि तिमी आफै बोलाएको होइन यिनीले यिनी बोलिन् तपाईँले म लाटो छैन नि म पनि स्मार्ट छु भन्ने खालको एउटा इम्प्रेसन पार्नको लागि यिनी बोलिन् अनि मलाई पनि सजिलो भयो बोल्नको लागि अनि त्यसपछि निरन्तर बोलि नै रहेछौँ
तपाईँहरू चाहिँ दाम्पत्य जीवनमा बाँधिसके पछाडि होइन सुरु सुरुका दिनहरूमा चाहिँ श्रीमान श्रीमतीको बिचमा कुराकानी हुँदा छलफल हुँदा खास गरी के को विषयमा कुराकानी हुन्थ्यो कस्तो कस्तो विषयमा चाहिँ कुराकानी हुन्थ्यो सुरु सुरुका दिनहरूमा
सुरु सुरुमा त रोमान्टिक कुराहरू हुन्थ्यो होइन पछि पछि हुँदै गएपछि बच्चा पछि भयो व्यवहारमा पऱ्यो अब कच्ची उमेरमा भनौँ न 20-21 वर्षदेखि बच्चा भयो अनि त्यही घर व्यवहार यताउति त्यस्तै कुरा हुन्थ्यो
विष्णुजी
स्टार्टिङमा त अब एउटा प्लानिङ गर्थ्यौँ होइन बिहा गरिसकेपछि अब यसरी गर्नुपर्छ यस्तो घर बनाउँला होइन यति एउटा बच्चा बच्ची पाउँला बच्चा बच्चीलाई यसरी पढाउँला भन्ने खालको एउटा चाहिँ स्टार्टिङमा त्यही सन्दर्भमा बढी कुराकानी हुन्थ्यो
पारिवारिक जीवन सम्बन्धी चाहिँ कुराहरू हुन्थ्यो
पारिवारिक जीवन प्लानिङ अब कसरी लाने लाइफलाई जीवनलाई कस्तो खालको घर बनाउने होइन के सुविधाहरू उपभोग गर्ने खेतीपाती पनि हामी गर्थ्यौँ त्यहाँ अनि अब यो खेतीपातीको कामबाट मात्रै हुँदैन अरू केही कुनै काम पनि गर्नुपर्छ भन्ने खालको एउटा थियो अनि म अब शिक्षण पेसामै थिएँ अलिकति करियरलाई चेन्ज गर्नुपर्छ कि भन्ने कुरा पनि आउँथ्यो कि
हजुर हजुर
त्यो सुरु सुरुको स्टार्टिङ फेजमा
अलिकति तपाईँहरू बिचको राम्रो र नराम्रो बानी व्यवहारको बारेमा कुराकानी गरौँ होइन जस्तो राम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू बिचको यो माया यो प्रेम यो सद्भाव यो समीप्यता अझै बढ्दै जान्छ भने नराम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू दुवैजनाले एकले अर्काको नराम्रो बानी थाहा पाउनुहुन्छ र त्यसलाई सुधार गर्ने अवसर पनि पाउनुहुन्छ म चाहिँ सीताजीबाट सुरुवात गरौँ जस्तो तपाईँलाई लागेको तपाईँले महसुस गरेको मेरो श्रीमानको मेरो जीवनसाथीको यो चाहिँ बानी असाध्यै राम्रो छ उहाँका धेरै बानीहरूमध्ये मलाई उहाँको यो बानी साह्रै मनपर्छ भन्ने लागेको उहाँको एकदम राम्रो बानी चाहिँ के छ
उहाँको राम्रो बानी अब धेरै जस्तो राम्रो बानी नै छ उहाँको होइन धेरै राम्रो चाहिँ मिलनसार हुनुहुन्छ झुट बोल्नुहुन्न रिसाउनुहुन्न त्यही हो
मान्छेले चाहिँ सुधार गर्नुपर्ने बानी पनि हुन्छ होइन मान्छेका केही कमी कमजोरीहरू पनि हुन्छन् तपाईँले अहिलेसम्म आइपुग्दाखेरि भोगेको तपाईँले महसुस गरेको उहाँको कमजोरी पक्ष चाहिँ के देख्नु भएको छ उहाँले यो व्यवहार सुधार गर्दै हुन्थ्यो यो बानी सुधार गर्दैदेखि हुन्थ्यो भन्ने केही लागेको छ
त्यस्तो बानी अब त्यही हो कहिलेकाहीँ यसो बाहिर साथीभाइसँग भुल्नुहुन्छ भन्दै बानी चाहिँ मन पर्दैन अरू त सबै राम्रो छ
भनेको कहिलेकाहीँ चाहिँ घरमा ढिला आउनुहुन्छ है
कहिलेकाहीँ ढिला आउनुहुन्छ मलाई त्यही चाहिँ बानी मन पर्दैन उहाँको त्यहाँदेखि कहिलेकाहीँ हो अब त सबै बानी राम्रै छ
विष्णुजी तपाईँलाई लागेको तपाईँले महसुस गरेको होइन उहाँको सबभन्दा राम्रो बानी चाहिँ के देख्नु भएको छ त सीताजीको
अब यिनी त राम्रो बानीको खानी नै छ यिनीभित्र होइन यिनको सबभन्दा राम्रो बानी भनेको यिनी एकदमै बढी डेडिकेटेड छन् कि जे काम गर्दा पनि एकदम फुल डेडिकेसनका साथ त्यो काममा लागिपर्ने खालको यिनको बानी छ त्यसलाई फत्ते नगरुन्जेल यिनले श्वासै फेर्दैनन् खालि त्यही होइन यो काम चाहिँ हुनैपर्छ कसरी हुन्छ गर्नैपर्छ भन्ने खालको मेन्टालिटी बोक्ने र त्यसलाई फत्ते गर्न खोज्ने एउटा एकदमै राम्रो मनपर्ने बानी अनि अर्को चाहिँ एकदम बढी केयरिङ छन् यिनले मलाई त भनौँ न एउटा म त आमा सानैमा आमा गुमाएको मान्छे होइन अब त्यो कारणले पनि होला बिचमा मलाई दाजुभाइ दिदीबहिनीहरूबाट त्यति केयर नपाएको मान्छे म अनि यिनीबाट चाहिँ मैले म्याक्सिमम् केयर पाएको छु म पर्सनली आफ्नो कुरा गर्दा अनि घरमा पनि बच्चाहरू अब हरेक दृष्टिकोणले उनीहरूको कपडा लत्ता नुहाउने खाने होइन कसरी बस्नुपर्छ भन्ने चिजहरूमा चाहिँ उनको केयर म्याक्सिमम् छ र सबभन्दा ठुलो उदाहरण चाहिँ मेरो बुवा हुनुहुन्छ कि मेरो बुवा 94 वर्ष बाँच्नुभयो होइन त्यो 94 वर्षमा बाँच्नसम्म बाँच्नका लागि यिनको केयरै थियो कि यिनको त्यो केयरिङले गर्दाखेरि नै उनी 94 वर्षमा बाँच्नुभयो केही पनि रोग नलागिकन उहाँ एकदम सामान्य मृत्यु आफ्नो कालगतिलाई प्राप्त गर्नुभयो होइन अब एउटा त्यस्तो बुढेसकाल भइसकेको मान्छेलाई केयर गरेर टाइममा खाना खिलाएर खाजा खिलाएर जुन प्रकारको चाहिँ उनले आफ्नो कर्तव्य निर्वाह गरिन् त्यो देखेर म नतमस्तकै भएको छ
मान्छेको चाहिँ कमजोरी पक्ष पनि हुन्छ नि तपाईँले चाहिँ देखेको तपाईँको नजरमा उहाँको केही कमजोरी पक्ष देख्नु भएको छ
अब कमजोरी रहित त कोही पनि छैन सबैमा केही न केही कमजोरीहरू पक्कै हुन्छन् यिनीमा कमजोरी के छ भने उनी एकदम वरी गर्छन् कि एकदम बढी चिन्ता गर्छन् र दुःखी हुन्छन् बढी दुःखी हुने र एकदम बढी चिन्ता गर्ने त्यो बानी चाहिँ मलाई पटक्कै मन पर्दैन चिन्ता किन गर्नु पर्यो हजुर वी हैव टू फेस नो हामीले जे चीज पनि फेस गर्न सक्छौ सानो कुरालाई पनि एकदम ठूलो रूप लिएर बनाएर अनि बढी चिन्तित हुने बानी छ एकदम नराम्रो बानी छ त्यो अब अहिले त अनि योग टपतिर पनि लागेकी छन् मेडिटेसन पनि गर्छन् होइन त्यसले गर्दा अलिकति चेन्जेसहरू आएको देखिरहेको छु म के भन्छु भने हामी मुस्कुराएर बाँच्छौँ कि जीवन सानो छ होइन कति नै बाँचिन्छ 200-300 वर्ष त पक्कै बाँचिन्न होला त यो अवधिलाई चाहिँ खुसीका साथ मुस्कुराएर हाँसेर बाँचौँ भन्छु उनी चाहिँ हरेक सानसानो कुरामा चाहिँ टेन्सन लिएर दुःखी मात्रै हुने खालको एउटा वातावरण सिर्जना गर्छन् त्यो चाहिँ अलि सुधार गर्नुपर्ने छ
सीताजी जस्तो भन्छन् नि श्रीमान श्रीमतीको कल झगडा परालको आगो तुरुन्तै बल्छ तुरुन्तै निप्छ भन्छन् होइन कहिलेकाहीँ त कल झगडा पनि भइराखेको हुन्छ बुढाबुढीमा तपाईँहरू बिचमा चाहिँ त्यो क्रम कतिको चल्छ त
अब कहिलेकाहीँ त्यही हो भाडा ढिला आउनुभयो भने होइन यस्तो अब कुनै कुनै अब हुन्छ नि अब कुराकानी त्यस्तोमा मिलेन भने अनि रिसाइन्छ यति घन्टा रिसाइन्छ अनि फेरि बोलिन्छ
त्यो रिसाउँदाखेरि कहिलेकाहीँ बुढाबुढीमा चाहिँ ट्याट्याङ मेट्याङ हुँदाखेरि होइन त्यो अवस्थालाई साम्य पार्नको लागि चाहिँ को बढी अग्रसर हुन्छ त
मै नै हुन्छु चुपो लाएर बस्छु हरिशन बाबुलाई होइन अब चुप लाएर बस्छु उहाँलाई अनि उहाँले उहाँ पनि अब चुप लाएर बस्नुहुन्छ रिस मर्छ अनि आफै बोल्छौँ हामी
विष्णुजी अलिकति तपाईँहरू बिचमा यो माया प्रेम दर्शाउने व्यवहारको बारेमा कुराकानी गरौँ होइन जस्तो चाहिँ सीताजी असाध्यै खुसी हुँदाखेरि अथवा कहिलेकाहीँ सधैँ जसोभन्दा अलि फरक खालको माया गर्दाखेरि फरक खालको व्यवहार गर्दाखेरि तपाईँले चाहिँ अघि पछिभन्दा आज अलि धेरै माया गरे जस्तो अनुभूति गरेको छु मैले अलि फरक खालको चाहिँ अनुभूति गरेको छु भन्दाखेरि कस्तो व्यवहार गर्नुहुन्छ सीताजीले
त्यो बेला त उनी असाध्यै खुसी हुन्छन् अनि हाँसिरह हुन्छन् अनि आज यसो गरौँ न आज बाहिर जाउँ न आज चाहिँ केही रमाइलो गरौँ न भन्ने खालको कुराहरू गर्छन् आज चाहिँ यिनलाई निकै खुसी छ भन्ने कुरो मैले महसुस गर्छु त्यस्ता खालको अलि अरू दिनहरूभन्दा अलिक फरक खुसी भएको मैले फिल गर्छु र त्यसैले चाहिँ हो आज सी इज भेरी ह्याप्पी भन्ने खालको हुन्छ
भनेपछि उहाँको आनी बानी व्यवहारले चाहिँ तपाईँले थाहा पाउनुहुन्छ अनि कहिलेकाहीँ चाहिँ रिसाउँदाखेरि आज मेरो श्रीमती चाहिँ रिसाइ छन् उनी त्यति साह्रै खुसी छैनन् भन्दाखेरि चाहिँ कसरी कस्तो व्यवहार गर्नुहुन्छ त उहाँले
होइन मलाई पनि एकदम दुःख लाग्छ कि दुःख लाग्छ अनि अब घरमा एउटा माहौल कस्तो भने अब मान्छे घर भनेको चाहिँ यस्तो ठाउँ हो जहाँ चाहिँ हरेक एनी टाइम मेरो मान्यता खुसी नै हुनुपर्छ कि दिनभरि दुःख गरेर मान्छे आएको हुन्छ होइन घरमा कतै दुःखको माहौल छ भने त्यो असाध्यै पीडा हुन्छ असाध्यै मनै पोल्छ कि यो यस्तो खालको माहौलबाट कसरी निस्किने होला कहिले निस्किने होला के गरेर म फेरि अलिक जान्दिनँ त्यस्ता माहौलहरूबाट बाहिर निस्किन अथवा कन्भिन्स गर्न बुझाउन किन यस्तो भएको छ भन्न म पनि भित्रभित्र पीडित हुन थाल्छु कि मलाई पीडा हुन थाल्छ अनि मैले त्यो कन्भिन्सिङ जुन मेरो क्यापेसिटी छ त्यो कता हराउँछ थाहा छैन म पनि नबोल्ने खालको हुन्छु घरको त्यस्तो माहौल छ उनी रिसाएको छ भने म पनि रिसाउँछु कि त्यो अटोमेटिकली हुन्छ त्यही भएर उनी कम रिसाउँछन् अनि म पनि कम रिसाउँछु
अलिकति सन्तानको विषयमा कुराकानी गरौँ न सन्तान कति हुनुहुन्छ छोराछोरी
दुईवटा छोरी एउटा छोरा
यो सन्तान जन्माउने विषयमा तपाईँहरू बिचमा होइन कहिले जन्माउने कति वर्षको अन्तर पारेर जन्माउने के जन्माउने भन्ने विषयमा केही त्यस्तो छलफल योजना प्लानिङ भयो कि भएन
अब त्यही हो उहाँले त एउटै बच्चा जन्माउने भन्दै हुनुहुन्थ्यो अनि फेरि बुवा हुनुहुन्थ्यो कति ससुरा हुनुहुन्थ्यो उहाँले चाहिँ छोरै चाहिन्छ भन्नुहुन्थ्यो होइन अनि हुँदाहुँदै एउटा पहिला नानी भयो अनि अर्को नानी पनि अनि हामीले अब चेकअप गर्नु पऱ्यो बुवाले त अब छोरै चाहिन्छ भन्नु बारम्बार भन्नुहुन्थ्यो उहाँलाई पनि टेन्सन भएछ अनि हामी त्यही चेकअप गर्न आयौँ अनि चेकअप गर्न आउँदाखेरि अनि छोरी नै छ भने डक्टरले अनि मैले चाहिँ त्यो पनि अब घरमा यस्तो भएछ रात दिन छोरी चाहिन्छ भने त छोरी छ म त घरै जान्न त्यही अब उसन गर्नु पऱ्यो भने मैले होइन अनि हस्पिटलमा डक्टरले मिल्दैन यो अब दुई तिन महिना भइसक्यो फ्याल्न मिल्दैन भनेपछि अनि म त रोएँ त्यही हस्पिटलमा अब ससुराले छोरी चाहिन्छ अनि छोरो फालेर आउनु भनेपछि अनि उहाँले भन्नुभयो अब फ्याल्ने होइन दुइटा हुन्छ तिनवटा हुन्छ होइन अब बुवाले भनेर केही हुँदैन अब म भएँ म अब भनेर अनि उहाँले जस्तै मलाई लिएर जानुभयो अनि त्यही खुसी लाग्छ त्यो नानी दुइटा नानीको पालामा अनि अब अर्को चाहिँ बाबु छ
जस्तो यो सन्तान जन्माउने विषयमा श्रीमान श्रीमतीको बिचमा होइन बच्चा कहिले जन्माउने कति वर्षको अन्तर पारेर जन्माउने के जन्माउने भन्ने विषयमा एक खालको छलफल सल्लाह योजना हुनु चाहिँ कतिको आवश्यक छ जस्तो लाग्छ तपाईँलाई
एकदमै आवश्यक छ प्लानिङ गरेरै अब अहिले त धेरै जसो मान्छेहरू हाइली एजुकेटेड हुनुहुन्छ होइन फ्यामिली प्लानिङ गर्न जान्नु भएको छ सिकाइराख्नुपर्ने हुँदैन तर कहिलेकाहीँ चाहिँ के हुँदो रहेछ भने प्लानिङ पनि फेल खाँदो रहेछ हामीले पनि प्लान गरेकै हो. हामी धेरै सन्तान पाउँदैनौँ, एउटा बच्चा पाउँछौँ र त्यसलाई एकदम राम्रो शिक्षा दीक्षा हरेक चिज हरेक सुविधाहरू दिएर हुर्काउँछौँ भन्ने खालको हाम्रो प्लानिङ थियो. तर अब अलिकति पुरातन विचारधारा भएका व्यक्तिहरू घरमा भइसकेपछि होइन दागबत्ती दिनुपर्छ छोरैले दिन्छ भन्ने खालको मान्यता बोकेका हाम्रो बुवा हुनुहुन्थ्यो, पूजनीय बुवा, प्रातः स्मरणीय बुवा, अहिले त बितेर जानुभयो. उहाँले चाहिँ निकै कर गर्नुभयो, तिमीहरूले अर्को एउटा सन्तान पाउनै पर्छ र त्यो छोरो हुनै पर्छ भन्ने खालको कर गर्नुभयो. यो तिन तिनवटा सन्तान जन्माउनुको पछाडि मेरो बुवाको ठुलो भूमिका छ, साँच्चै भन्नुपर्दा कि.
हजुर हजुर.
अर्को जुन छोरो जन्मियो त्यो छोरो त अब हजुरबाले नै जन्माउनु भयो भने पनि हुन्छ, किनभने दुइटामा म चाहिँ हस्पिटलै पुगेको थिएँ कि.
हजुर.
म अब त्यो परिवार नियोजन गर्छु भन्ने सोचमा पुगेकै मान्छे हो. तर पछि फेरि म्याडमले सल्लाह गर्दा होइन नगरौँ, अब बुवाको विचार त्यस्तो छ, बुवाको विचारलाई पनि हामीले लताउनु हुन्न भन्ने खालको एउटा कुरो भइसकेपछि, अनि पछि कहाँसम्मको कुरो भयो भने बुवाले यसको अर्को बिहा गराइदिन्छु, यो यसले छोरो पाउन सकिन अनि अर्को बिहा गराइदिन्छु भनेर पाहाडतिर केटी समेत हेर्न जानुभएको छ.
हजुर हजुर.
त्यहाँसम्मको कुरो भइसकेपछि त अनि एक प्रकारको दाम्पत्य जीवनमै खतरा उत्पन्न भएको स्थिति रह्यो.
हजुर.
अनि अब ठिकै छ, दुईवटा भए अब तिनवटा पनि धेरै सन्तान हुनुहुन् भनेर हामीले जन्माउनु पर्ने अवस्था आयो.
तपाईँहरू वैवाहिक बन्धनमा बाँधिएदेखि यहाँसम्म आइपुग्दाखेरि तपाईँको भोगाइमा तपाईँको बुझाइमा यो जीवनसाथी भने के रहेछ नि?
जीवनसाथी भनेको त दुईवटा एउटा रथका दुईवटा पाङ्रा भनौँ न, त्यो टु विल अफ अ कार्ट भनौँ. एउटा पाङ्रा सही ढङ्गले चलेन भने त्यो रथै गुड्दैन, चल्दै चल्दैन. भन्नाको मतलब कि अभिन्न अङ्ग जीवन भनेको जीवनसाथी बिना कल्पना पनि गर्न सकिँदैन भन्ने मेरो सोचाइ.
कस्तो खालको जीवनसाथी भयो भने चाहिँ जीवन सजिलैसँग बिताउन सकिन्छ, जीवन सफल रूपमा बिताउन सकिन्छ भन्ने जस्तो लाग्छ तपाईँलाई?
अब जीवनसाथी एकअर्कामा कुरा मिल्नु पऱ्यो होइन, अब सहमति हुनु पऱ्यो, अब अन्डरस्ट्यान्डिङ हुनु पऱ्यो दुईजनामा होइन, अब दुईजनामा अब त्यही अनुसारले चल्नु पऱ्यो, अब पढेको पनि हुनु पऱ्यो होइन, अब त्यही हो.
तपाईँहरूसँग यसरी यो कुराकानी गर्दै गर्दाखेरि यो आवाजलाई सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत तमाम श्रोता आफन्तले सुनिरहनु भएको छ. यसरी रेडियो सुनेर बस्नुहुने श्रोता आफन्तलाई यो कार्यक्रम जीवनसाथी मार्फत केही भन्न चाहनुहुन्छ कि?
सम्पूर्ण यो प्रोग्राम सुनेर बसिराख्नुभएका श्रोता वृन्दमा साँच्चै नै हाम्रो यो गोकुल भण्डारीज्यूले यो अत्यन्त राम्रो प्रयास गरिराख्नु भएको छ. विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूका जीवन र जीवनसँग सङ्गिनीहरूसँगको एउटा अन्तर्वार्ता जस्तो लिएर उहाँहरूको बिचमा रहेको पनि मनमुटावलाई एक प्रकारले दूर गर्ने खालको काम यो हुन्छ जस्तो लाग्छ एज अ रिजल्ट. र अरू कुरो के भने जीवन भनेको धेरै ठुलो छैन मेरो विचारमा है, र यो सानो जीवनमा हामी खुसी भएर स्माइल गरेर होइन मुस्कुराएर बाँचौँ, कहिले पनि दुःखी भएर नबाँचौँ. बुढाबुढी श्रीमान श्रीमती एकअर्काको अनुहारमा हेर्दाखेरि दुवैजना मुस्कुराएको सधैँभरि रह्यो भने त्यो जतिको राम्रो र एनर्जेटिक कुराहरू केही पनि हुन सक्दैन भन्ने मलाई लाग्छ. त्यही हो
सीताजी.
अब रेडियो सुनेर बस्नुभएको सबैजनालाई, अब हामी श्रीमान श्रीमती भनेको एक रथका दुई पाङ्रा हुन् होइन, हरेक पलमा श्रीमान श्रीमतीको अब सहयोग चाहिन्छ. एउटा मात्रै राम्रो भएर नि हुँदैन, दुईजना श्रीमान श्रीमती राम्रो भए पनि हाम्रो जीवन राम्रो तरिकाले जिउन सकिन्छ. त्यही हो
अबको दाम्पत्य जीवन के गरी बिताउने, कसो गरी बिताउने, अब भविष्यमा चाहिँ के गर्ने भन्ने विषयमा चाहिँ कस्तो खालको योजना, कस्तो खालको प्लानिङ गर्नुभएको छ?
म त वर्तमानमा बाँच्ने मान्छे, म विगतको पनि त्यति चिन्ता गर्दिनँ, भविष्यको पनि त्यति चिन्ता गर्दिनँ. त्यही पनि मेरो विचारमा अब सन्तानलाई राम्रोसँग शिक्षा दीक्षा दिलाउन सकियो, उच्च शिक्षाहरू दिलाउन सकियो भने उनीहरूको जीवनमा उनीहरूले उच्च शिक्षा प्राप्त गर्न सक्यो भने सफलता प्राप्त हुन्छ, र त्यही नै एक प्रकारको प्लानिङ हो होइन. त्यसबाहेक अरू अब भविष्यमा यसो गरौँला उसो गरौँला भनेर चिन्तित हुने काम चाहिँ म गर्दिनँ.
सीताजी.
हजुर. हाम्रो अब दाम्पत्य जीवन, अब बच्चाहरूलाई पढाउने हुर्काउने र राम्रो मान्छे बनाउने होइन, अब आफू पनि स्वस्थ रहने, त्यही हो स्वस्थ जीवन जिउने, अब बच्चाहरूलाई अब पढाउने हुर्काउने राम्रो बनाउने होइन, अब हामी अब राम्रो तरिकाले जिउने जिन्दगी जिउने त्यही हो.
हुन्छ, यति बेला हामी यो कुराकानीको अन्तिमतिर पनि छौँ. कार्यक्रममा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो. कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका कुरा राखिदिनु भएकोमा तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ। तपाईँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो सामिप्यता अझै बढ्दै जाओस्। तपाईँहरूको सफल र सुखमय दाम्पत्य जीवनका लागि मेरो तर्फबाट धेरै धेरै शुभकामना छ। अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ।
धन्यवाद गोकुलजी, धेरै धेरै धन्यवाद आफ्नो प्रोग्राममा बोलाइदिनु भयो, हामीलाई आफ्ना भनाइहरू राख्ने मौका दिनुभयो, त्यसका लागि तपाईँलाई पनि र सम्पूर्ण विजय एफएम परिवारलाई हामी हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौँ।
हस् धन्यवाद तपाईँलाई हाम्रो घरसम्म आएर दुई शब्द बोल्ने मौका दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद।
हुन्छ, अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ।
धन्यवाद।
हस् धन्यवाद, नमस्कार।
आजको कार्यक्रम जीवन साथीमा हामीले भरतपुर महानगरपालिका वडा नम्बर 12 मालपोत चोक टाउन भरतपुर चितवनमा बस्नुहुने विष्णु बस्नेत र सीता बस्नेतसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गऱ्यौँ। उहाँहरूसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम जीवन साथीको निर्धारित समय यहीँ सकिन लागेको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी नवीन सागर सुवेदीलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। अर्को हप्ताको आइतबार ठिक यसै समयमा नयाँ दम्पतिसँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रमबाट प्रविधिका नवीनसँगै म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।